नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म अविनाश आचार्य।
कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आएको जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिबाट अब आउने कोभिड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनः प्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक हिंसा तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञसँगको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौँ।
साथै कोभिडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै विज्ञसँगको सवाल जवाफ पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौँ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकोराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सिआइएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि cinkhabar.com र मोबाइल एप सिआइएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सिआइएनको फेसबुक पेजमा गएर साङ्केतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
कार्यक्रम साझा पहलमा आज हामी स्थानीय निकायले गरेका विपद सम्बन्धी सूचना प्रवाहीकरणमा महिला र सीमान्तकृत वर्गहरूको पहुँच, सूचनाको हक र विपद सञ्चारलाई प्रभावकारी बनाउन स्थानीय सरकारले के प्रयास गरिरहेका छन् भन्ने विषयमा छलफल गर्नेछौँ। साथै यही अन्तर्गत आर्थिक रूपमा पुनः प्राप्तिका लागि आवश्यक सिप, स्रोत, साधन र आर्थिक समावेशीकरण सम्बन्धी सवाललाई पनि समेट्नेछौँ।
कार्यक्रम साझा पहलको 35 भागमा आज हामी
स्थानीय निकायले गरेका विपद सम्बन्धी सूचना प्रवाहीकरण र सूचनाको हकको कार्यान्वयनको अवस्था कस्तो छ,
विपद सञ्चारलाई प्रभावकारी बनाउन स्थानीय सरकारले के प्रयास गरिरहेका छन्,
महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तकृत वर्गमा सूचनाको पहुँच वृद्धि गर्न के गर्न सकिन्छ विज्ञको भनाई, साथै कोरोना महामारीका बारेमा फैलिएका अफवाहमा विज्ञको जवाफ सहितको विशेष श्रृङ्खला प्रस्तुत गर्नेछौँ।
आफ्नो सरकारको वा सार्वजनिक सरोकारका कुनै पनि विषयका सूचना सहज, सरल र निशुल्क तथा मागेकै स्वरूपमा र चाहेकै समयमा पाउने हकलाई नेपालको संविधानले समेत आत्मसात गरेको छ।
विपद सम्बन्धी जानकारीहरू समयमै पाउनु पनि नागरिकको सूचनाको हकभित्रै पर्छ। यसका लागि नागरिकको घर नजिकैको सरकार सचेत रहनुपर्दछ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 10 राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्था अनुसार विपदसँगै अन्य समयमा सबैजसो निकायले सूचना प्रवाह, व्यवस्थापन, पहलको कार्य गर्ने गरेका छन्। तर त्यसको प्रभावकारी कार्यान्वयनको पाटो निकै कमजोर रहेको छ। कैलालीका केही स्थानीय सरकारले भने कसरी विपद सञ्चारको काम गरिरहेका छन्, साथी दिलबहादुर चौधरीको रिपोर्ट।
यो आवाज विशेष परिस्थितिमा बजाइने एक किसिमको सङ्केत धुन अर्थात् साइरन हो। साइरन विपद आउनु पूर्व बजाइन्छ ताकि पूर्व सुरक्षा सतर्कता अप्नाउन सकियोस्। यो धुन बज्दा खतराको अवस्था सङ्केत गर्ने भएकोले साइरन बज्दा सबै सचेत हुने गर्दछन्। विपद आउँदा हुन सक्ने क्षति न्यूनीकरण तथा व्यवस्थापनको पूर्व तयारीको लागि मात्र यो साइरन बजाइन्छ। यो विपदको समयमा छिटो छरिटो र भरपर्दो सञ्चारको माध्यम भएकोले साइरन बज्दा सबै चनाख हुने गरेको जानकी गाउँपालिका वडा नम्बर 7 फरेलाका स्थानीय बुद्धि चौधरीले बताउनुभयो।
साइरन बजाइछ जानकारी तीन पटक बजाइछ। पहिले पटक बजाइछ त जानकारी गर्थे बही आएता कहिले सफेद सुई जाउ कहिले। दूसरा पटक बजाइछ त बिल्कुल खतराका अवस्था न्याय लागल कहके। तीसरा पटक बजाई थी सब खतरा में आई गिर कहके। तीन पटक बजाई थी उच्च स्थान में भक्ति अपन कागजात लेके सब उच्च स्थान में चलो कहके। कथी सहदे लागत के एक सबको अब सुना सुना सुन धर ले आते तो साइरन की आवाज सुनते तो हाँ थनी खतरे में आई लागल रही रे भागी कहके सब जानकारी पाएगी थी।
विपद बाट हुन सक्ने क्षति को न्यूनीकरण का लागि पूर्व तैयारी गर्नु विपद व्यवस्थापन को महत्वपूर्ण पाटो हो। यसका लागि विपद आउन सक्ने संकेत बेलैमा पाए धेरै हदसम्म नोक्सानी हुनबाट बचाउन सकिन्छ। यसका लागि जोखिम क्षेत्रमा विपद आउनु पूर्व औढी र पश्चात विभिन्न किसिमका सचेतना साइरन माइकिङ सञ्चार माध्यम सामाजिक सञ्जाल इत्यादिबाट समेत सजग गराइने जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बताउनुभयो।
बाढी आउनभन्दा पहिले उनीहरूले अब खाद्यान्न भण्डारण गर्नेदेखि लिएर अरू अरू कुरा तयारी पनि हुन्छ र त्यो सँगसँगै अब सूचनाको कुरा गरी अब अहिले चाहिँ मौसम विज्ञान विभागले पहिला नै यति गते यति बजे अब यहाँ बाढी आउन सक्ने सम्भावना भन्ने सूचना आउने भएको हुनाले त्यो अनुसार अब नागरिकहरूलाई सूचना दिने अब विभिन्न माध्यमहरू छन्। सोसियल मिडिया छ, त्यसपछि अब हामीले चाहिँ गाउँमा अब थारू गाउँमा अब वर्ग छिराकी मार्फत त्यसपछि अब यो विपद व्यवस्थापन समितिहरू पनि छ वडामा गाउँमा होइन वर्गको उसमा अनि वडाको उसमा ती मार्फत पनि सूचनाहरू जान्छ। त्यस्तो गरेका छन् भने अब विपद आइहाल्यो त्यस्तो भयो भने अब खोज तथा उद्धारका लागि पनि टोलीहरू बनाइएको छ र प्रहरी अनि रेड क्रस तिनीहरूसित पनि समन्वय गरेर खोज तथा उद्धारको काम पनि गर्ने गरिएको छ भने
विपद सञ्चारलाई अझ प्रभावकारी बनाउन जानकी गाउँपालिकाले विपदको बेला गाउँघरमा बर्गर चिराकी परिचालन गर्ने गरेको छ। गाउँपालिकाले सबैलाई सही सूचना सही समयमा सम्प्रेषण गर्नको लागि घर घरमै लिखित रूपमा सूचना दिने गरिरहेको गाउँपालिका अध्यक्ष चौधरीको भनाइ छ।
प्रत्येक वडामा अब वडा कार्यालय मार्फत सानो स्लिप बनाएर अब यो बर्गर चिराकी मार्फत स्लिप बनाएर त्यो खालको लिखितै रूपमा घर घर गएर त्यसरी दिने पनि गरेका छन् भने अब मौखिक रूपमा पनि चिराकी मार्फत त्यस्तो हुँदैछ है। जस्तै अब कोही घरमा भेटिएन भने अब अवस्था हुन्न त्यही भएर अब त्यो लिखितै रूपमा घर घर गएर छोड्ने पनि छ र विशेष गरी अब थारू गाउँको पुरानो सिस्टम चाहिँ यो बर्गर चिराकी मार्फत सूचना दिने चलन भएको हुनाले त्यस्तो पनि
समयमा सही सूचना सम्प्रेषण गर्नु सम्बन्धित निकायको दायित्व हो भने चासो राख्नु नागरिकको कर्तव्य हो। सार्वजनिक सूचनाको हक पाउनु नागरिकको अधिकार भएकोले सूचनाबाट वञ्चित गर्नु सम्बन्धित पक्षको अपराध हो। त्यसकारण स्थानीय तहहरू सूचनालाई सहज रूपमा सम्प्रेषण गर्नको लागि सार्वजनिक स्थानमा सूचना पार्टीको प्रयोग गर्ने गरेका छन् भने सबै नागरिक सूचनाको पहुँचमा रहन् भन्ने उद्देश्यले गाउँपालिकालाई सूचना मैत्री गाउँपालिका घोषणा गरिएको छ।
त्यो चाहिँ बलियो हुन्छ भन्ने इन्फर्मेसन इज पावर भन्ने भएको हुनाले जस्तै अब विपदको बेला चाहिँ अझ बेसी सूचना चाहिन्छ। उनीहरूलाई अब यस्तो हुँदैछ यसो गर्नु पर्यो भन्यो भने त्यो सूचना हामीले दिले गरेन भने उहाँहरूको तयारी उहाँहरूको अब त्यो सुरक्षित स्थानमा जाने कुरा हुन नसक्ने भएको हुनाले समयमै त्यो खालको सूचना जारी होस् र यो जनधनको क्षति नहोस् भनेर त्यस्तो गरियो।
सूचना अभावले विपदबाट ठुलो धनजनको क्षति नहोस् भनेर जोशीपुर गाउँपालिकाले पनि गाउँ समुदायमा विभिन्न टोल समिति बनाएर सूचना सम्प्रेषण गर्ने काम गरिरहेको छ। उक्त टोल समिति मार्फत विपद सचेतनामूलक कार्य खोज उद्धार सहयोगको कार्य पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले बताउनुभयो।
गाउँपालिकाले प्रत्येक टोल ठाउँमा जुन ठाउँमा बाढी लाग्छ जुन ठाउँमा कटानी हुन्छ त्यो ठाउँका मान्छेहरूलाई सचेतनामूलक तालिम दिइरहेछ। त्यो ठाउँमा सबैलाई चेतना जगाउने किसिमका साइरन बज्ने हुन्छ त्यो साइरन कमिटी बज्ने बनाएछ र अहिले र पहिल्यै प्राथमिकतामा राखेर त्यो चाहिँ गर्छ। विपद राहत कोषको लागि कस्तो छ भनेपछि अब पैसा तत्कालै नभए पनि तत्कालै एक्सन लिने जस्तो यसपालि आएको थियो अब आज आयो रातिमा आयो राति आएपछि बिहान चाहिँ तत्कालै कुन ठाउँमा कस्तो छ अवलोकन गरेर त्यो ठाउँलाई के कस्तो सहयोग गर्न सकिन्छ त्यो हिसाबले
विपदको बेला समयमा सही सूचनाले आम नागरिकको जीवधनको मात्र सुरक्षा नभई सम्बन्धित निकायको ध्यान आकर्षणमा सहयोग पुग्ने गर्दछ। यसका लागि पालिका स्तर मात्र नभई राष्ट्रिय स्तरबाट सूचनाको सम्प्रेषणलाई प्रभावकारी रूपमा लैजान आवश्यक छ।
नेपालले संवैधानिक विकासका क्रममा 2047 सालदेखि नै सूचनाको हकको मान्यतालाई स्वीकार गरेको छ। तर व्यवहारमा नागरिकले यो हक प्राप्त गर्न विभिन्न चुनौती झेल्नु परिरहेको छ। सार्वजनिक चासो रहने बजेट, निर्णय प्रक्रियाहरू, कानुन, नीतिहरू, सेवाहरू आदि सबैसँग सम्बन्धित सूचना सार्वजनिक सरोकारका सूचना हुन् र ती सरोकारका विषयमा सहभागिता जनाउने अधिकार नागरिकको हुन्छ।
धनुषामा पनि विपदबारे सूचना सम्प्रेषण गर्न स्थानीय सरकार लागि परेको देखिन्छ, तर यसमा पूर्व तयारीका विषय कम रहने स्थानीय बताउँछन्। साथी विनोद महतोले विपद सञ्चारलाई प्रभावकारी बनाउन स्थानीय सरकारले के प्रयास गरिरहेका छन् भनेर धनुषाको मिथिला नगरपालिकाका सूचना अधिकारी दिपेश काफलेसँग कुराकानी गर्नुभएको छ।
यसको लागि चाहिँ हामीले अर्ली वार्निङ सिस्टम छ हाम्रो यो रातु रिभरमा, यो मिथिला नगरपालिका 10 नम्बर वडामा होइन, बाढीको चाहिँ पूर्व सूचना दिने व्यवस्था छ, त्यसलाई पनि हामीले विपद सञ्चारकै रूपमा बुझ्न सक्यो। अर्को चाहिँ अब हाम्रो नगर स्तरीय विपद व्यवस्थापन समिति र विभिन्न वडाहरूमा वडा स्तरीय विपद व्यवस्थापन समिति हाम्रो सक्रिय छ। यो समितिबाट पनि विपदको समयमा अथवा विपद आउनुभन्दा अगाडि सम्भावित विपदहरूको बारेमा स्थानीय जनसमुदायहरूसँग छलफल गर्ने, नगरपालिकाको तर्फबाट विपदको समयमा हुन सक्ने राहत उद्धार पुनर्स्थापनाका कार्यहरू के हुन सक्छन् त्यसको बारेमा चाहिँ समुदाय स्तरमा जानकारी गराउने गरियो सर।
अरू थप के काम स्थानीय सरकारले गर्न सकेको छ यो विपद सञ्चारमा?
विपद सञ्चारमा योभन्दा थप काम त अब हामीले समुदाय स्तरमा गएर विपदको बारेमा जानकारी दिने, विपदको समयमा चाहिँ समुदायको भूमिका, नगरपालिकाको भूमिका, नगरपालिकाको क्षेत्र अनि सरकारवाला निकायहरू को हुन सक्छन् भन्ने कुराहरूको चेतनामूलक कार्यक्रम नै छ सञ्चारले खासमा चाहिँ। अनि अरू ठ्याक्कै कार्यक्रमकै रूपमा हेर्दाखेरि चाहिँ हाम्रो अहिलेसम्म अहिले लागू भइरहेको कार्यक्रम चाहिँ त्यो अर्ली वार्निङ सिस्टमलाई भन्न सकियो जुन चाहिँ नदीमा राखिया छ। नगरपालिकाले गर्न सक्ने क्षेत्र त धेरै छन्।
अनि विपद सञ्चारमा खास गरी स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूलाई कसरी त्यहाँ जोडिएको छ?
अब हामीले जस्तै अब यो जाडोको महिना आउँदैछ एउटा उदाहरणको लागि, अब हाम्रो यो शीतलहरको समस्या हुन सक्छ जाडोको समयमा, त्यो बेलामा चाहिँ हाम्रो नगरपालिकाले वडा स्तरीय विपद व्यवस्थापन समिति र स्थानीय रेड क्रस लगायत नागरिक समाजहरू समेत बसी चाहिँ चेतनामूलक कार्यक्रमहरू गर्ने, अनि जस्तै कि हामीले दाउराहरू वितरणको कुराहरू आउँछ, दाउराहरू वितरण भोलि कुन टोलमा आउँछ भन्ने कुरा चाहिँ त्यो टोलका अगुवाहरूलाई जानकारी दिने, त्यो मार्फत जनतासम्म चाहिँ जनप्रतिनिधिहरूले भनौँ स्थानीय वडा स्तरीय विपद व्यवस्थापन समिति भनेकै जनप्रतिनिधि हुनुभयो उहाँहरूकै सक्रियतामा चाहिँ जनता समक्ष त्यो सूचना पुर्याउने कार्यक्रम हुन्छ। जाडोबाट बच्ने विभिन्न उपायहरू के हुन सक्छन् भन्ने कुराको चेतनामूलक कार्यक्रम पनि सञ्चालन हुन्छ।
विपद सञ्चारमा खास गरी स्थानीय बासिन्दाहरूलाई सम्पर्कका लागि नगरपालिकाले कुनै आपतकालीन नम्बरहरूको व्यवस्था गरेको छ कि छैन?
विपद सञ्चारकै लागि भनेर त्यस्तो आपतकालीन नम्बरको ठ्याक्कै हाम्रो व्यवस्थापन छैन होइन, तर हाम्रो चाहिँ कार्यालयको सम्पर्क नम्बर अनि हाम्रो कार्यालय प्रमुख प्रशासकीय अधिकृतको चाहिँ सम्पर्क नम्बर चाहिँ सार्वजनिक नै छ होइन। अनि हामीले चाहिँ के भन्ने गरेका छ भनेदेखि त्यस्तो अवस्थामा स्थानीय वडा अध्यक्षहरूको नम्बर र हाम्रो चाहिँ प्रमुख प्रशासकीय अधिकृतको नम्बर चाहिँ आपतकालीन नम्बरको रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ।
अनि विपद सञ्चारमा खास गरी स्थानीय सञ्चार माध्यमहरूको भूमिकालाई यहाँहरूले कुन रूपमा लिनुभएको छ?
अब हाम्रो स्थानीय सञ्चार माध्यमसँग हामी निरन्तर सम्पर्कमा छौँ, स्थानीय एफएम स्टेसनहरू र नगर पत्रकार सञ्जाल विपदको समयमा उहाँहरूको पनि विपद सञ्चारको विभिन्न सामग्रीहरू प्रसारण गर्नुहुन्छ, पत्र पत्रिकामा छपाउने कार्यक्रम पनि गर्नुहुन्छ, र नगरपालिकासँग पनि उहाँहरूको चाहिँ सम्बन्ध छ सूचना सम्प्रेषणको लागि। र विपदको समयमा अहिलेसम्म चाहिँ हामीले ठ्याक्कै नगर पत्रकार सञ्जाल अथवा स्थानीय पत्र पत्रिका र रेडियोसँग विपद जन्ने जनचेतनामूलक कार्यक्रमहरूमा सम्पर्क रहेको अवस्था छ, तर ठ्याक्कै विपदको रेस्पोन्स गर्ने प्रोग्राममा चाहिँ अहिलेसम्म सम्पर्क भएको छ।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियो र मोबाइल एप सिआइएन सँगै सिआइएन खबर .com मार्फत पनि सुन्दै हुनुहुन्छ।
तपाईँलाई पनि विपदका बेला आफूले भोगेका समस्याहरू सुनाउन मन छ या सरकारसँग आफ्नो अपेक्षा, प्रश्न, गुनासो वा जिज्ञासाहरू छन् भने हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर आफ्ना कुरा राख्न सक्नुहुनेछ।
स्थानीय सरकारले विपद प्रतिकारका लागि आपतकालीन नमुना अभ्यास गर्ने गराउने, विपद प्रभावित क्षेत्रमा उद्धार तथा राहतको व्यवस्था गर्ने, स्थानीय तहमा विपद व्यवस्थापन सूचना प्रणाली तथा पूर्व सचेतना प्रणालीको विकास र सञ्चालन गर्ने गराउने लगायतका क्रियाकलाप गर्न सक्छन्। ती क्रियाकलापमा लक्षित वर्गको अर्थपूर्ण सहभागिताले विपदबारे जानकारी लिन र सचेत रहन मद्दत पुग्दछ।
रूपन्देहीमा भइरहेको अभ्यास के छ त? साथी अस्मिना पाण्डेले बुटवल उपमहानगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष नरेश्वर पौडेलसँग कुरा गर्नु भएको छ।
मेरो नाम नरेश्वर पौडेल, म बुटवल उपमहानगरपालिका वार्ड नम्बर 4 को वडा अध्यक्ष।
विपदको बेलामा चाहिँ सञ्चार संस्थाहरूसँग यहाँले कस्तो खालको कोर्डिनेसन गरिरहनु भएको छ, कस्तो खालको समन्वय गरिरहनु भएको छ?
वास्तवमा हजुरले भने जस्तै यो वार्ड नम्बर 4 र वार्ड नम्बर 3 हाम्रो यो गत वर्ष ठुलो पहिरो आयो र यहाँका नागरिकहरूलाई सुरक्षित ठाउँमा लाने र उहाँहरूको सुरक्षा दिने काम स्थानीय सरकारको हो र त्यसमा हामी निकै रात दिन हामी खट्यौँ र हामी डोजर र मान्छेहरू तयारी अवस्थामा राख्यौँ र सुरक्षा निकायहरूका प्रहरी सशस्त्र प्रहरीहरूलाई तयारी अवस्थामा राख्यौँ र नगरपालिकाका हाम्रा जुन सुरक्षाकर्मी हुनुहुन्छ नगर प्रहरी उहाँहरूलाई पनि तयारी अवस्थामा राख्यौँ र यहाँका एफएमहरू त्यसपछि सञ्चार माध्यमहरूलाई हामीले समन्वय गऱ्यौँ र हामी रात दिन यो जुन विपद यो पहिरो थियो लक्ष्मीनगरको पहिरो, ज्योतिनगरको पहिरो र यसलाई नियन्त्रण गर्न र यो नागरिकहरूलाई आम नागरिकहरूलाई कसरी जोगाउन सकिन्छ, कसरी बचाउन सकिन्छ, राति विपद हुनसक्छ भनेर हामी तयारी अवस्थामा बस्यौँ र यहाँ लाइटहरूको व्यवस्था गऱ्यौँ र हरेक गमबुटहरू लगायत विभिन्न साधनहरूको हामीले जोगाड गऱ्यौँ र नगरपालिकाबाट बुटवल उपमहानगरपालिकाबाट डोजरहरूको तयारी अवस्थामा राख्यौँ र हामीले जुन बाढीहरू माथिबाट आइरहेको थियो त्यसलाई पन्छाउने कामहरू गऱ्यौँ र त्यो घरहरूमा केही घरहरूमा पस्न गयो र हामी सञ्चार माध्यमहरूलाई एलाउट गरिरहेका थियौँ र सुरक्षा निकायहरूलाई पनि तयारी अवस्थामा राख्यौँ र हामी त्यो कारणले गर्दाखेरि त्यहाँका नागरिकहरूलाई सुरक्षित राख्न सक्यौँ। सञ्चार माध्यमले जताततै यो सञ्चार फैलाउन सक्ने हुनाले उहाँहरूको अति आवश्यकता थियो र त्यो महसुस गरेर यो देशको चौथो अङ्गको रूपमा रहेको मिडियालाई हामीले साथमा लिएर हामी अगाडि बढ्यौँ र योभन्दा पहिला यो महामारी यो विश्वमा चलिरहेको महामारी कोरोनाको अवस्था चलिरहेको थियो र त्यस्ता यी आर्थिक विपन्न भएका यी नागरिकहरूलाई खाद्यान्नहरूको कसरी व्यवस्थापन गर्ने र यो जुन कोभिडको बिरामीहरूलाई कसरी व्यवस्थापन गर्ने, उहाँहरूलाई कसरी अक्सिजनहरूको उपलब्ध गराउने र स्वास्थ्यको उहाँहरूलाई कसरी शिक्षा दिने, उहाँहरूलाई कसरी परिचालन नागरिकहरूलाई कसरी परिचालन गर्ने र यो कोभिडको महामारीबाट पनि यो टाढा रहनको लागि नागरिकहरूलाई कसरी सुसूचित गर्ने यी कामहरूमा हामी निकै खट्यौँ र सञ्चार यहाँका सञ्चार मिडिया हाउसहरूले हामीलाई ठुलो सहयोग गर्नुभयो र उहाँहरूको माध्यमबाट हामीले जनचेतना फैलाउने काम गरेर हामी अगाडि बढिरहेका छौँ।
यो विपदको बेलामा चाहिँ खास गरी विपन्न समुदायहरू होइन जुन सीमान्तकृत समुदायका नागरिकहरू हुनुहुन्छ उहाँहरूको लागि भनेर छुट्टै खालको त्यस्तो प्याकेज जसको चाहिँ बिहानदेखि साँझसम्म हातमुख जोड्ने बाटो छैन होइन उहाँहरूको लागि भनेर चाहिँ कस्ता उहाँहरूलाई चाहिँ राहतका कार्यक्रमहरू ल्याउनु भयो?
म निर्वाचित भएर आएको आज 5 महिना भयो, त्यसभन्दा पहिला हाम्रा आदरणीय वडा अध्यक्षज्यू र यहाँको स्थानीय सरकार उपमहानगरपालिकासित हामीले समन्वय गऱ्यौँ र त्यस्ता विपन्न व्यक्तिहरूलाई हामीले यो उद्योगी व्यवसायीहरूबाट हामीले कोही नगद कोही जिन्सी खाद्यान्नहरू हामीले सङ्कलन गऱ्यौँ र उहाँहरूको नामाङ्कन नाम लिस्ट तयार गरेर स्थानीय सरकारसित समन्वय गऱ्यौँ र म स्वयं बुटवल उद्यमी सङ्घको वाणिज्य उपाध्यक्ष पनि थिएँ र हरेक सङ्घ संस्थाबाट समन्वय गऱ्यौँ र यहाँका बुद्धिजीवी व्यवसायीहरू लाई समाजसेवीहरूलाई हामीले हातेमालो गऱ्यौँ। उहाँहरूको समन्वयमा उहाँहरूको सहयोगमा हामीले त्यस्ता नागरिकहरूको एउटा लिस्ट सङ्कलन गऱ्यौँ र मिडियाको माध्यमहरूबाट त्यस्ता नागरिक विपन्न अल्पसङ्ख्यकहरू गरिब त्यस्ता व्यक्तिहरूलाई हामीले त्यो खाद्यान्नको एउटा लिस्ट तयार गरेर उहाँहरूलाई हामीले समान रूपले सबै नागरिक आम नागरिकहरूलाई हामीले खाद्यान्नहरूको व्यवस्था गऱ्यौँ र यो स्वास्थ्य सामग्रीहरू पनि हामीले सङ्कलन गरेर उहाँहरूलाई स्वास्थ्यबाट यो कसरी जोगाउन सकिन्छ यो कोभिडबाट महामारी रोगबाट भनेर उहाँहरूलाई ती आवश्यकताका ती वस्तुहरू स्वास्थ्य सामग्रीहरू पनि सङ्कलन गरेर उहाँहरूलाई हामीले त्यस्तो परिवारहरू त्यस्तो विपन्न आर्थिक अवस्था कमजोर भएको त्यस्तो आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हामीले त्यो सहज रूपमा त्यो वितरण गर्ने व्यवस्था मिलायौँ हामीले।
बुटुलो उपमहानगरपालिकामा एउटा नगर स्तरीय विपद व्यवस्थापन समिति छ, अब ओडामा चाहिँ यहाँको ओडा अध्यक्षको संयोजकत्वमा विपद व्यवस्थापन समिति गठन गर्ने प्रावधान छ, वडा नम्बर 4 विपद व्यवस्थापन समिति गठन भएको अवस्था छ कि छैन, यदि गठन गर्नुभएको छ भने कतिवटा बैठकहरू यहाँहरू बस्नुभएको छ, त्यो समितिमा कस्ता कस्ता व्यक्तिहरूलाई चाहिँ समेट्नु भएको छ?
त्यो हामी सबै क्षेत्र राजनीतिक सबै क्षेत्रलाई मिलाएर हामीले सुरक्षा निकाय राजनीतिक क्षेत्र यहाँका समाजसेवी लगायत सम्पूर्ण क्षेत्रलाई हामीले समेटेर सबै क्षेत्रलाई छुने तरिकाले हामीले विपद व्यवस्थापन समिति गठन गरेका छौँ। त्यसपछि हामीले यहाँ बैठकहरू हाम 7 बैठक बसेको थियो र त्यसले जहाँ जहाँ आवश्यकता पर्छ कहाँ बाढी प्रवेश गर्छ बाढी पर्छ र कहाँ खोलाले बगाउँछ त्यस्ता ठाउँहरू हामीले तत्कालै उद्धार गर्नको लागि हामी तयारी अवस्थामा बस्यौँ र यो विपद व्यवस्थापन एउटा कमिटी नै गठन भएको हुनाले हामीले निर्णय गर्न यो सर्वदलीय बैठकबाट धेरै सहज भयो र यहाँका मिडियाकर्मीज्यूहरूले ठुलो सहयोग गर्नुभयो र त्यो प्रत्येक अवस्थामा उहाँहरूले यहाँको वस्तुस्थिति कस्तो छ मिडियाले के गर्नुपर्छ मिडियाको जिम्मेवारी के हो भन्ने कुरो निकै राम्रो तरिकाले उहाँहरूले अनुगमन गरिदिनुभयो र सन्देशहरू नागरिकहरूलाई सुसूचित सूचना दिनुभयो र त्यही माध्यम उहाँहरूको सहकार्य गरेर हामी हातेमालो गरेर हामी अगाडि बढ्यौँ र हामीले यो विपद व्यवस्थापन गर्नलाई हामी निकै अगाडि बढेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु र यो समन्वयले गर्दा हामीलाई यो आगामी दिनहरूमा पनि हामीलाई धेरै सहज भएको हामीले महसुस गरेका छौँ।
हस् यहाँलाई धेरै धेरै धन्यवाद।
हजुरलाई पनि जुन यो 2-4 शब्द राख्ने सु अवसर प्रदान गर्नुभयो यो मिडिया यो यहाँहरूलाई पनि म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
विपद जोखिम न्यूनीकरण सम्बन्धी स्थानीय स्तरका नीति कानुन मापदण्ड योजनाको निर्माण कार्यान्वयन अनुगमन र नियमन तथा विपद पश्चात स्थानीय स्तरको उद्धार राहत पुनस्थापना र पुनर्निर्माण गर्ने कार्यमा समेत सञ्चारको महत्त्वपूर्ण भूमिका रहेको छ र ती सबै सञ्चार प्रक्रियामा महिला तथा सीमान्तकृत समुदाय वा लक्षित वर्गको पहुँच हुनु अपरिहार्य छ।
विपद सञ्चारलाई प्रभावकारी बनाउन स्थानीय सरकारले के प्रयास गरिरहेका छन् र विपद सञ्चारलाई प्रभावकारी बनाउन सञ्चार गर्ने संयन्त्र कस्तो हुनुपर्दछ भनेर साथी जनार्दन खत्रीले लालबन्दी नगरपालिकाका विपद व्यवस्थापन तथा वातावरण शाखा प्रमुख कृष्ण कार्कीसँग कुराकानी गर्नुभएको छ।
स्थानीय निकायको निर्वाचन 2074 पछाडि पनि यो चाहिँ विपद व्यवस्थापन तथा वातावरण एउटा शाखा थियो, त्यो शाखाले खासै काम गर्न नसके पछाडि त्यो शाखा खासै सक्रिय हुन सकेन, नभइसकेको पछाडि अहिलेको यो निर्वाचनबाट चाहिँ एउटा विपद व्यवस्थापन तथा वातावरण शाखा गठन भएको छ, त्यो शाखाको संयोजक म हुँ। हामीले चाहिँ अहिले जुन सम्भावित जुन विपदका घटनाहरू हुनसक्ने खालको घटनाहरू अहिले हामीले थाहा पाउने भनेको चाहिँ हामीले सामाजिक सञ्जाल होइन अनि त्यहाँनिर जुन हाम्रो यो चाहिँ के भन्छ यो सञ्चार माध्यमहरूबाट नै हो। यही सञ्चार माध्यमहरूकोबाट चाहिँ हुन अब चाहिँ सम्भावित यस्तो खालको चाहिँ जस्तो बाढी पहिरोको घटनाहरू आउँदैछन् भन्ने कुरा थाहा भइसके पछाडि हामीले हाम्रो वातावरण तथा विपद तथा वातावरण चाहिँ जुन समितिको बैठक बस्छ बैठक बसिसके पछाडि हामीले अब चाहिँ आम नागरिकहरूलाई नगरवासीहरूलाई चाहिँ काहीँ तत्कालै कुनै पनि किसिमका घटनाहरू भए अथवा हुनसक्ने छन् भने हामीलाई चाहिँ जानकारी गराउनु भनेर हामीले चाहिँ जानकारी गराउने गरेको छ र हामीले अहिले यो शाखा गठन भइसके पछाडि हामीले गरेको भनेको चाहिँ हाम्रो यो जुन फोर्मुला व्यवस्थापनको कुरा छ हामीले हाम्रो चाहिँ एउटा चाहिँ हेरोडासँग हामीले एउटा चाहिँ फोर्मुलाको सम्झौता गरेको थियौँ, त्यसको समयावधि सकियो, सकिसके पछाडि हाम्रै समितिको माध्यमबाट हामीले चाहिँ त्यसैलाई चाहिँ हामीले 1 चाहिँ म्याद थप्ने भनेर हाम्रो समितिले निर्णय गरेको छ।
अब यो जस्तै विपद चाहिँ लालबन्दी नगरपालिका पनि चुरेसँग पनि जोडिएको खोला नाला भएको नगरपालिका पर्छ, यहाँ चाहिँ कस्ता कस्ता किसिमको विपद यहाँहरू वैशाखमा निर्वाचित भएर आइसकेपछि एउटा बर्खा पनि काटिसक्नु भएको छ, कस्तो कस्तो किसिमको विपद यहाँले देख्नुभयो र त्यो विपदबारे नागरिकले कसरी जानकारी पाइरहेका छन्, यहाँहरूले तयारी के गर्नुभयो के छ?
तयारी भनेको चाहिँ अब विपद भन्ने बित्तिकै जुनसुकै बेलामा पनि हुनसक्ने एउटा घटना अब थाहै नपाइकन विपदले कसैलाई पनि थाहा दिएर आउँदैन, त्यो जुनसुकै बेला पनि घट्न सक्छ। जस्तो हाम्रो सम्भावित भनेको चाहिँ हाम्रो जुन 14 नम्बर को जुन हाम्रो नारायण खोला छ त्यो खोलाबाट चाहिँ सबभन्दा बढी चाहिँ हाम्रो चाहिँ विपद हुने भनेको त्यहीँनिर हो। त्यो घटना भइसके पछाडि कति कुराहरू घटना भइसके पछाडि हामीलाई थाहा हुन्छ र चाहिँ कुनै घटनाहरू चाहिँ अब यस्तो हुँदैछ भन्ने कुरा हामीलाई सञ्चार माध्यमबाटहरूबाट चाहिँ थाहा जानकारी भइसके पछाडि हामीले पूर्व तयारीहरू गरेका छौँ र त्यस्तो घटनाहरू कहीँ भइहाल्यो भने हाम्रो चाहिँ विपद व्यवस्थापन शाखामा उहाँले सम्पर्क गर्नुहुन्छ र हामीले चाहिँ सकेको केही राहतहरू हामीले तत्कालै पुर्याउन सक्ने तत्कालै चाहिने जुन जस्तो छानाहरूको कुराहरू हुन्छ होइन तत्काल राहतको चाहिँ कुराहरू हुन्छ त्यस्तो कुराहरू चाहिँ हामी तत्काल जानकारी गरेको छ।
हजुर, यो अब गएको बर्खा याममा त्यस्ता नगरभित्र कस्ता किसिमका विपद देखिए, त्यसको समाधान कसरी भयो, के छ?
गएको बर्खामा मलाई याद छ हाम्रो चाहिँ लालबन्दी नगरपालिकाको वडा नम्बर 17 दुई तिनवटा घरहरू चाहिँ पूर्ण रूपमा चाहिँ यो पानीले क्षति भएको हामीलाई जानकारी भइसके पछाडि हामीले तत्कालै हाम्रो चाहिँ यो विपद व्यवस्थापन हेर्ने अनुगमन समितिको संयोजक चाहिँ उपप्रमुखज्यू हुनुभएको हुनाले मैले तत्काल उपप्रमुखलाई चाहिँ त्यहाँ यस्तो घटना भइसकेको छ भनेर जानकारी पाइसके पछाडि मैले फोन गरेर चाहिँ तत्कालै राहतको सामग्रीहरू लिएर मैले रानीगञ्ज हाम्रो 17 केही घरहरूमा मलाई पुगेको चाहिँ स्मरण छ।
कार्यक्रममा अब भने कोरोना र कोरोनाको खोपबारे फैलिएका अफवाहबारे विज्ञसँगको सवाल जवाफ सहितको विशेष श्रृङ्खला कोभिड बारेको भ्रम र यथार्थ जवाफ दिँदै हुनुहुन्छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
नमस्कार, म रबिन, महोत्तरी जिल्लाबाट। कोरोना खोप लगाएका 100 90 काम गर्छ, 10 गर्दैन रे भन्ने सुनेको छु, के यो साँचो हो र?
संसारमा कुनै पनि उपचार अथवा कुनै पनि खोप प्रभावकारिताको कुराहरू त्यसलाई अध्ययन गरिएको हुन्छ, त्यो गर्दाखेरि समग्रमा कति प्रतिशत काम गर्छ भन्ने कुराहरू अध्ययन अनुसन्धानबाट पुष्टि भएको आधारमा त्यो एउटा लागि सिफारिस हुन्छ। 100 नै काम गर्ने एकदमै कम हुन्छ, तर त्यसमा प्राय व्यक्तिहरू संक्रमणबाट जोगिन सक्ने गरी रोग प्रतिरोधक क्षमता विकास गर्न सक्ने अवस्थामा पुग्नुभयो भने 100 नै हामीले खोप लगाउँदा एकादमी कसैमा रोग प्रतिरोधक क्षमता विकास भएन भने पनि त्यो समुदायमा संक्रमण फैलिने कुराहरू चाहिँ धेरै व्यक्तिहरू रोग प्रतिरोधक क्षमता विकास गरेका कारणले सुरक्षित रहने अवस्था हुन्छ।
टेक्ना हो, गोर्खा हो मेरो घर चाहिँ। जुन भ्याक्सिनहरू हामीले पाउनु पर्थ्यो त्यो पनि पाउन सकिएन र अझै पनि पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू सायद अहिले पनि जो ओछ्यानमा छन्, जो चाहिँ भ्याक्सिन दिने ठाउँहरूमा जाने पहुँच जसको छैन, ती मान्छेहरू अहिले पनि भ्याक्सिनको अवसरबाट वञ्चित भइरहेको अनुभूति मलाई छ।
त्यस्तो व्यक्तिहरूका लागि सम्बन्धित स्थानीय तहहरू जानकारीमा आएपछि उहाँहरूले त्यसै अनुसार घरमै व्यवस्थापन गरिदिनुहुन्छ। धेरै जसोका लागि ठाउँ तोकेर त्यही केन्द्र तोकेर केन्द्र अनुसार खोप व्यवस्थापन भएको छ, तर जो त्यहाँ पुग्न नसक्ने अवस्था छ, जसका लागि विशेष व्यवस्था गर्नुपर्छ, उहाँहरूले आफ्नो स्थानीय ओडासँग सम्पर्क गर्नुभयो भने ओडाले खोप अभियान सञ्चालन हुने समयमा अथवा अरू समयमा त्यो व्यवस्थापन गर्ने गरी धेरै स्थानीय तहहरूमा त्यसरी व्यवस्थापन भएको हामीलाई जानकारी छ।
घर चाहिँ जितपुर सिमरा वार्ड नम्बर 14। दुईटा खोप त लगायो, तेस्रो खोप त थाहै लागेन, लगाउनु पर्यो पहिले हो थाहा छैन।
त्यसका लागि आफ्नो नजिकमा रहेको वडा कार्यालयहरूमा जानकारी गराउनु भयो, त्यो विवरणहरू टिपाउनु भयो भने त्यहाँ खोप अभियान सञ्चालन गर्दा अथवा सञ्चालन गर्नका लागि को को बाँकी हुनुहुन्छ भनेर उहाँहरूले सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय गरेर खोप अभियान निरन्तर अगाडि बढाउनुहुन्छ। आफ्नो नजिकमा रहेको वडा कार्यालय अथवा नजिकमा रहेको सरकारी स्वास्थ्य संस्थासँग समन्वय गऱ्यौँ भने त्यो विवरणहरू रहने गरी कसैलाई भन्न लगायौँ, कसैलाई त्यहाँनिर चाहिँ सम्पर्क गर्ने गरी कुरा गऱ्यौँ भने उहाँहरूले आवश्यक व्यवस्थापन खोप लगाउन बाँकी हुनुहुन्छ, छुट्नु भएको छ भन्ने अनुसार व्यवस्थापन गर्नुहुन्छ।
यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। आजको कार्यक्रम साझा पहलमा हामीले स्थानीय निकायले गरेका विपद सम्बन्धी सूचना प्रभावीकरणमा महिला र सीमान्तकृत वर्गहरूको पहुँच, सूचनाको हक र विपद सञ्चारलाई प्रभावकारी बनाउन स्थानीय सरकारले के प्रयास गरिरहेका छन् भन्ने विषयमा छलफल गर्यौं।
विपदको जोखिम न्यूनीकरणका लागि विपद सञ्चारको अहम भूमिका रहेको छ, तर विपद सञ्चारको प्रवाहीकरणमा लक्षित वर्ग, त्यसमा पनि महिला र सीमान्तकृत वर्गको पहुँच भने कम छ। विपद जोखिम न्यूनीकरणका लागि प्रभावकारी सञ्चारका लागि सम्भावित प्रभावितहरूको सहभागिताले मात्रै जोखिम न्यूनीकरण सम्भव छ।
तपाईँलाई तपाईँको पालिका वा सरकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260646 फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद दिँदै, कार्यक्रमलाई साङ्केतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद भन्दै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म अविनाश आचार्य
अनि म सुशीला श्रेष्ठ पनि बिदा भयौं।
नमस्कार।